धन्यवाद पिता दिनुभएको यो सुन्दर समय फेरि हामीलाई सहायता गर्नुहोस्। यो दिउँसोको समय ध्यान दिएर सुन्न अनि समय सदुपयोग गर्न पिता धन्यवाद छ। हरेक दाजुभाइ दिदीबहिनीहरू हरेक नानीहरूको लागि पनि अनि हामी तपाईँको छोराछोरीहरू एकै मनसाथ हामी पुकार गर्दछौँ। हाम्रो आँखाहरू खोलिदिनुहोस् अनि तपाईँको व्यवस्थाबाट उद्वेगका कुराहरू देख्न सकौँ। धन्यवाद छ प्रभु येशूको नाममा। परमेश्वरका सात प्रबन्धहरू अध्ययन गर्ने क्रममा चाहिँ हाम्रो रूपरेखा चाहिँ यस प्रकारको हुनेछ। सर्वप्रथम हामी हरेक प्रबन्धमा सुरुमा मानिसको अवस्था कस्तो थियो अध्ययन गर्नेछौ। दोस्रोमा हामी मानिसको जिम्मेवारी के थियो त्यो पनि अध्ययन गर्नेछौ। तेस्रोमा चाहिँ कसरी मानिस आफ्नो जिम्मेवारीमा विफल भयो त्यो अध्ययन गर्नेछौ। अनि चौथो रूपरेखाको अन्तिम भागमा चाहिँ मानिस विफल भएकोले धर्मी न्यायी परमेश्वरले उसलाई इन्साफ गर्नु परेको विषय पनि हेर्नेछौ। त्यसैले अवस्था जिम्मेवारी सुरुको अवस्था त्यसको जिम्मेवारी विफलता र इन्साफ अध्ययन गर्नेछौँ। सबभन्दा पहिला चाहिँ हामीले अध्ययन गर्नेछौँ निर्दोषताको प्रबन्ध। मानव इतिहास कहिले सुरु भयो? त्यो दिनदेखि सुरु भयो जब परमेश्वरले आदम र हवालाई सृष्टि गर्नुभयो उत्पत्ति एक अध्यायमा। अनि 26 र 27 पदमा चाहिँ मानिसको सुरुको अवस्था हेर्न लागिरहेको छ। अनि हामी के देख्छौँ भने मानिस चाहिँ परमेश्वरको प्रतिरूप हुनलाई बनाइएको थियो भन्ने कुरा जुन चाहिँ उत्पत्ति 1:26 र 27 हामी पढ्छौँ यसरी। अनि परमेश्वरले भन्नुभयो हामी मानिसलाई हाम्रै स्वरूपमा हाम्रै समानतामा बनाऊ र तिनीहरूले समुद्रका माछामाथि आकाशका पंक्षीहरूमाथि र घरेलु पशुमाथि कस्ने जन्तुमाथि साथै सारा पृथ्वीमाथि र पृथ्वीमाथि घस्रने हरेक जन्तुमाथि अधिकार राखुन्। नि 27 पद अनि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो उहाँले तिनलाई परमेश्वरको स्वरूपमा सृष्टि गर्नुभयो उहाँले तिनलाई नर र नारी गरेर सृष्टि गर्नुभयो। आदमको फोटो त मसँग छैन अनि एउटा सरल चित्र चाहिँ यहाँ छ। आदम चाहिँ परमेश्वरकै स्वरूप र प्रतिरूपमा बनाएको थियो परमेश्वरकै समानतामा भनेछ। अनि उसले पाप गर्नु अगाडि चाहिँ उसबाट परमेश्वर झल्किन्थ्यो जसरी अघि भर्खर हामीले भजनमा गायौं झल्काओ तिम्रो प्रेम अनुग्रह इत्यादि। पाप गर्न अगाडि आदम चाहिँ परमेश्वरको प्रतिबिम्ब थियो जस्तो कि यो प्रतिरूप अथवा समानता भन्दाखेरि चाहिँ मसँग एउटा राजा वीरेन्द्रको पालाको 10 रुपियाँको नोट रहेछ है। अनि तपाईँले देख्न सक्नुहुन्छ नि यहाँ चाहिँ राजा वीरेन्द्रको प्रतिरूप छ उसको त्यो राजाको पहिलाको राजाको स्वरूप छ। अर्थात् तपाईँले ऐनामा जब हेर्नुहुन्छ तपाईँले चाहिँ आफ्नै स्वरूप देख्नुहुन्छ आफ्नै प्रतिबिम्ब पनि भनिन्छ नेपाली भाषामा। त्यो ऐलाले चाहिँ मानव सिद्ध रूपमा तपाईँलाई चाहिँ प्रतिबिम्बित गर्दछ। त्यसै गरी उत्पत्ति एकको 26-27 जुन अघि पढ्यौं त्यसको माने चाहिँ आदममा चाहिँ परमेश्वरको स्वरूप थियो। आदम चाहिँ परमेश्वरलाई दर्शाउन बनाएको थियो। परमेश्वर सत्य हुनुहुन्छ भनेर देख्न सकिन्थ्यो आदमलाई हेर्दा। परमेश्वर असल हुनुहुन्छ, परमेश्वर निष्कलङ्क हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर प्रेम हुनुहुन्छ, विश्वासयोग्य हुनुहुन्छ, शुद्ध हुनुहुन्छ। यी सब कुराहरू चाहिँ आदममा चाहिँ झल्किन्थ्यो। त्यही त भनेछ, हाम्रै स्वरूपमा बनाऊ, हाम्रै समानतामा बनाऊ। त्यसैले पूर्ण रूपमा असल थियो, पाप रहित थियो। त्यसैले आदमलाई चाहिँ परमेश्वरलाई यसरी चिन्न र उहाँलाई दर्शाउन चाहिँ उसलाई सौभाग्य दिएको थियो। अनि उसलाई काम पनि दिनुभयो, जसरी 1:26 अघि पढेका थियौं कि सारा पृथ्वीमाथि र पृथ्वीमाथि घस्रने हरेक घस्रने जन्तुमाथि अधिकार गर्नु भनेर। परमेश्वर अधिकारी हुनुहुन्छ, सर्वोच्च, अनि आफ्नो समानतामा बनाएको मानिसलाई पनि केही अधिकार दिनुभयो पृथ्वीमाथि अधिकार क्षेत्र। अनि परमेश्वरको ठूलो आशिष थियो उनीहरूलाई। उत्पत्ति 1:28 लेखेको छ, अनि परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र परमेश्वरले तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै र बढ्दै जाऊ अनि पृथ्वीलाई भरिदेऊ र त्यसलाई वशमा पार, अनि समुद्रका माछामाथि आकाशका पंक्षीमाथि र पृथ्वीमाथि चलफिर गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख। त्यसैले हामीले के स्पष्ट बुझ्छौँ भने सुरुमा मानिसको अवस्था चाहिँ एकदम राम्रो थियो। मानिस पापी बनाइएको होइन। उत्पत्ति 1:31 लेखेको कुराबाट अझ स्पष्ट बुझ्छौं, अनि परमेश्वरले आफूले बनाउनु भएको हरेक चीज देख्नुभयो अनि हेर त्यो अति असल थियो। त्यसैले आदम अति असल थियो। आदमले के भन्न सक्थ्यो भने ममा पापै छैन। हामीले त्यो भन्न सक्छौँ आज के? तपाईँ त्यो भन्न सक्नुहुन्छ? त्यो भन्यो भन्दा बाइबलले भन्छ हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। धेरैजना धोकामा छन्, मैले के पाप गरेको छु, ममा पाप छैन भन्छ। आदमले के भन्न सक्थ्यो भने ममा पाप छैन मात्र होइन, मैले पाप गरेको पनि छैन। तर मान्छेले आज त्यो भन्न मिल्दैन, किनभने बाइबलमा लेखेको छ हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछ र उहाँको वचन हामीमा छैन। अहिले चाहिँ पाप छैन ममा भन्नु त झुट हुन्छ, धोका हुन्छ। तर आदमले चाहिँ ममा पाप छैन भन्न सक्थ्यो, मैले पाप गरेकै छैन भन्न मिल्थ्यो। परमेश्वरले नै उसलाई पाप रहित सिद्ध आफ्नै समानतामा बनाउनु भयो। त्यसैले ऊ पूर्ण रूपमा के थियो? निर्दोष थियो। सुरुको अवस्था यो थियो, निर्दोषताको प्रबन्ध त्यसैले भनिन्छ, किनभने मानिसको अवस्था, सुरुको अवस्था चाहिँ निर्दोषताको अवस्था थियो, कुनै दोष नभएको, पाप नभएको। त्यसैले एकदम राम्रो सम्बन्ध थियो परमेश्वरसित उसको, किनभने परमेश्वरसित सम्बन्ध राम्रो छैन भने एउटै कारण मात्र हो, त्यो चाहिँ पापले गर्दा। बाइबलले भन्छ तर तिमीहरूका अधर्महरूले तिमीहरूलाई तिमीहरूका परमेश्वरदेखि अलग पारेका छन्, अनि तिमीहरूका पापहरूले उहाँको मुख तिमीहरूदेखि लुकाइएका छन्, उहाँले सुन्नुहुन्न। अब अर्को कुरा, आदम आफै निर्दोष मात्र होइन, उसको वरिपरिको वातावरण पनि सिद्ध थियो। त्यहाँ आज जस्तो रोग बिमार थिएन, आज जस्तो त्यहाँ अपराध मृत्यु गरिबी केही पनि थिएन. त्यसैले आजको संसारभन्दा धेरै फरक थियो. परमेश्वरले हामीलाई यो बताउनु भएको छ. अनि मानिसको एक किसिमको सम्झनामा भनौँ न, कता कता चाहिँ अविश्वासीहरूलाई पनि उनीहरूले चाहिँ कहाँ कहाँबाट सुनेका हुन्छन् उनीहरूको त्यो त्रुटिले भरिएको ग्रन्थहरूबाट पनि, कि एक समय सुनौलो युग थियो मानव जातिको सुरुमा चाहिँ. अनि साँचो हो, एक समय चाहिँ निर्दोषताको समय थियो, सिद्ध थियो. एउटा कुरा मात्र खराब थियो, त्यो चाहिँ त्यो पृथ्वी आकाश इत्यादि बनाउनुभन्दा अगाडि नै खराब भइसकेको थियो. परमेश्वरले स्वर्गदूतहरू बनाउनु भएको थियो. एउटा चाहिँ परमेश्वरको विद्रोही भएर निस्क्यो, लुसिफर, ती बिहानको पुत्र, त्यो करुब जसलाई चाहिँ शैतान भनिन्छ. अनि त्यो चाहिँ बगैँचामा आयो. तीन अध्यायको एक पदमा पढ्छौं, साँप चाहिँ परमप्रभु परमेश्वरले बनाउनु भएको वनको हरेक पशुभन्दा बढी धूर्त थियो. अनि त्यसले स्त्रीलाई भन्यो, तिमीहरूले बगैँचाको कुनै पनि रूखबाट नखानु भने के परमेश्वरले साँच्चै नै भन्नुभएको हो? खराब चाहिँ थियो एउटा. परमेश्वरलाई नै प्रश्न उठाउने, परमेश्वरले भनेको साँच्चै नै हो र भन्ने, यो चाहिँ एउटा अर्कै आत्मिक प्राणी थियो जसले चाहिँ एउटा वनकै एउटा पशु सृष्टि गरेको एउटा साँपद्वारा बोलेको थियो. अनि त्यो शैतानै थियो, किनभने प्रकाशको बाह्रको नौ पदमा हामी पढ्छौं, अनि त्यो ठूलो अजिङ्गर फ्याँकियो. यो चाहिँ भविष्यमा शैतानलाई परमेश्वरले के गर्नुहुनेछ, यो चाहिँ सात वर्षको संकष्टकालको मध्य बिन्दुमा हुने घटना हो. अनि त्यो ठूलो अजिङ्गर फ्याँकियो, डियाबलोस र शैतान भनिने त्यो पुरानो साँप जसले सारा संसारलाई धोका दिन्छ, त्यो पृथ्वीमाथि फ्याँकियो र त्यो सँगै त्यसका दूतहरू फ्याँकिए. त्यसैले उसले प्रयोग गरेको त्यो पशुकै नाम उसलाई दिएको छ, शैतान, त्यो पुरानो साँप. अनि उसका दूतहरू अर्थात् दुष्ट आत्माहरू छन् भनेको छ. अब सुरुको अवस्था चाहिँ यो थियो, मानिसको जिम्मेवारी चाहिँ के थियो त? उत्पत्ति 2:15 हामी पढ्छौं, अनि परमप्रभु परमेश्वरले मानिसलाई लिनुभयो र तिनलाई अदनको बगैँचामा त्यसलाई खनजोत गर्न र त्यसको देखरेख गर्नका निम्ति राख्नुभयो. खनजोत, देखरेख गर्न. उसको सौभाग्यहरू के कस्ता थिए? 2:16 पढ्छौं, अनि परमप्रभु परमेश्वरले मानिसलाई यसो भन्दै आज्ञा गर्नुभयो, बगैँचाको हरेक रूखबाट तिमीले स्वतन्त्रतापूर्वक खान सक्छौ. तर उसलाई के दण्डेश पनि थियो भने 17, तर असल र खराबको ज्ञानको रूखबाट तिमीले नखानु, किनकि जुन दिन तिमीले त्यसबाट खान्छौ त्यही दिन तिमी निश्चय मर्नेछौ. कडा चेतावनी थियो परमेश्वरको आज्ञा उल्लङ्घन गरेको खण्डमा. त्यसैले परमेश्वरले आदमको हातमा एकदमै सरल नियम दिनुभएको थियो, केही जटिल छैन यसमा, खालि एउटा रुखको फल नखाओ भन्ने मात्र. अनि यो स्पष्टै तोकिएको थियो कुन चाहिँ रुख. अब आदमले चाहिँ रोज्नु पर्थ्यो. आदमले चाहिँ के गर्ने? आज्ञा मान्ने र बाँच्ने, कि आज्ञा तोडेर चाहिँ फल खाने र मर्ने? एकदम स्पष्ट थियो, केही अलमल्ल छैन परमेश्वरको आज्ञाहरूमा. उसले रोज्नु पर्थ्यो. मानिस विफल भएको कुरा अब हेर्नेछौ. तेस्रो गुनामा चाहिँ 3:6 हामी पढ्छौ, अनि त्यो रुख भोजनका निम्ति असल, आँखाका निम्ति त्यो मनोहर र बुद्धिमान बनाउनका निम्ति त्यो रुख चाहना गर्न लागेको रहेछ, सो त्यस स्त्रीले देखी, तब उसले त्यसको फलबाट टिपी र खाई, अनि आफूसित भएका आफ्ना पतिलाई पनि दिए, अनि तिनले खाए. यहाँ देख्छौ कि आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरे अनि फलस्वरूप मानिस पतन भयो, पापी बन्यो, उसको उच्च श्रेष्ठ त्यो स्थान र ओहदाबाट चाहिँ ऊ खस्यो, पतन भयो भनेको मतलब। त्यही दिन आदमले चाहिँ जीवनको सट्टामा चाहिँ मृत्यु रोज्यो। अब एउटा प्रश्न, आदम चाहिँ बहकाउमा परेर खाएको हो कि जानाजानी खाएको हो त्यो फल? पहिलो तिमोथी 2:14 हामी हेर्नेछौँ। पहिलो तिमोथी 2:14 परमेश्वरले आदमलाई एउटा सरल सजिलो बासमा जाँच दिनुभएको थियो। आदम, तिमी त्यो मेरो आज्ञा मानेर नखाइकन बस्छौ, सधैँको लागि तिमी चाहिँ मसँग बाँच्नेछ रहनेछ, खायो भने मर्नेछ। तर आदमले खायो के, ऊ झुकेर खाएको हो होइन भनेछ बाइबलमा, पहिलो तिमोथी 2:14। अनि आदम बहकाउमा परेनन्, तर स्त्री बहकाउमा परेर अपराधमा फसिन्। अनि त्यसपछि हवाले पतिलाई दिएको, अनि उसले चाहिँ जान जाने, उसलाई थाहा थियो म के गर्दैछु, म आज्ञा तोड्दैछु, तर त्यही रोज्छु भनेर उसले फल खायो। त्यसैले आदम पूरै जिम्मेवार थियो उसले गरेको यो अपराधमा, पापमा। त्यसैले ऊ के भयो, त्यो दिनदेखि ऊ दोषी भयो, निर्दोषता अब छैन। अनि त्यसैले अब के आउनुपर्छ, परमेश्वरको इन्साफ अथवा उहाँले न्याय गर्नै पर्छ। परमेश्वर पवित्र हुनुहुन्छ अनि उहाँले चाहिँ पापलाई आँखा चिम्लेर होस् भन्न सक्नुहुन्न। परमेश्वरको आज्ञा तोड्नु नै मृत्यु रोज्नु भयो। अनि त्यसैले परमेश्वरले के गर्नुभयो, 3:23 अब पढ्छ, उत्पत्तिमा जाउँ। त्यहाँ लेखेको छ, परमप्रभु परमेश्वरले तिनलाई अदनको बगैँचाबाट बाहिर निकाल्नु भयो। निष्कासन गरियो त्यो शुद्ध वातावरणबाट, त्यहाँ जीवनको रुख पनि थियो। त्यसको बारेमा के लेखेको छ, 24 अनि उहाँले आदमलाई धपाइदिनु भयो, अनि जीवनको रुख कहाँ जाने बाटोको रक्षा गर्नलाई उहाँले अदनको बगैँचाको पूर्वपट्टि करुबहरू भनेको स्वर्गदूतहरू र चारैतिर घुमिरहने एउटा ज्वालामय तरवार राख्नुभयो। जीवनको रुख चाहिँ खान मिल्थ्यो उसले पाप नगरेको अवस्थामा, अनि त्यही नामबाटै बुझ्छौ त्यसले उसलाई जीवन दिइने रहन्थ्यो, अनि उसले जीवन रोज्न सक्थ्यो, तर उसले चाहिँ मृत्यु नै रोज्यो। आज तपाईँ र मैले पनि जीवन र मृत्यु दुईटा मध्ये एउटा रोज्ने हो। यीशु ख्रीष्टले भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हो। उहाँले घरिघरि भन्नुभएको छ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ। भनेपछि जसले उहाँलाई ग्रहण गर्दैन, विश्वास गर्दैन, संसार नै रोज्छ, पाप नै रोज्छ, आफ्नै बाटो रोज्छ, उसले मृत्यु रोजिरहेछ। वास्तवमा हामी अब देख्नेछौँ, आदमको पापले चाहिँ भयानक भयङ्कर परिणामहरू ल्याए, जसको कारण चाहिँ मानिस, सम्पूर्ण मानव जाति चाहिँ एउटा सानो आगोको झिल्कोले चाहिँ पुरै डढेलो लाग्यो जस्तै पुरै मानव जाति चाहिँ अब जन्मेदेखि नै पापी हुने भयो। त्यो बगैँचामा जीवनको रुख थियो, आदमले त्यहाँ देखिरहेको थियो, तर यहाँ लेखेको छ परमेश्वरले चाहिँ स्वर्गदूतहरू खटाउनु भयो त्यहाँ, आदम त्यहाँ नजिक पनि आउन नसकोस्, त्यहाँबाट खान नसकोस् भनेर, अनि मानव बिजुली चट्याङ जस्तै चम्किरहने घुमिरहने त्यहाँ परवारले चाहिँ उसलाई त्यसबाट खान दिएन अनि उसलाई निकालियो। आदमको पापले चाहिँ भयंकर ठूलो परिणाम ल्यायो। भन्नुपर्दा यो प्रबन्धमा जुन विफलता आयो यसले नै सबभन्दा ठूलो असर पार्यो अहिलेको संसारलाई। त्यो एउटा आज्ञा जब तोड्यो निर्दोष आदमले, जब उसले चाहिँ खान नहुने फलबाट खायो। रोमी 5:12 लेखेको छ, यो चाहिँ पल्टाउनु राम्रो हुन्छ आफ्नो बाइबलमा पनि, एकदम चाबी महत्वपूर्ण पद छ। पाप कसरी शुरू भयो यो संसारमा घटना त हामीले हेरिहाल्यौँ। अदनको बगैँचामा हाम्रो निर्दोष पुर्खा पहिलो मानिसले चाहिँ आज्ञा तोड्यो। याद गर्नुहोस्, त्यो फल आफै नराम्रो थिएन, त्यो फलमा बिक भएर उमर्ने भएको होइन, त्यो फल एकदम राम्रो थियो। परमेश्वरले बनाउनु भएको हरेक थोक साह्रै असल थियो भनेर छ। त्यो फल नराम्रो भएर होइन, तर आदमले आज्ञा तोडेकोले चाहिँ ऊ चाहिँ पापी भयो, परमेश्वरबाट अलग भयो, अनि परमेश्वरले चाहिँ उसलाई दण्ड दिनु परेको हो। रोमी 5:12 लेखा छ, यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो, मानिसद्वारा आदमद्वारा पाप पस्यो, पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन्। त्यसैले यहाँ चाहिँ एक चाहिँ भन्दैछ कि आदमबाट हामीमा मानव जातिमा पाप पस्यो। अर्को कुरा के भन्दैछ भने सबै जो आएका छन् आदमबाट उनीहरू सबैले पाप गरेका छन्, अनि निर्दोष भएर कोही पनि जन्मेको छैन। अनि परमेश्वरले चाहिँ उसलाई अब यसरी भन्नु पर्यो, 3:17 पढ्दिन्छु यो चाहिँ उत्पत्तिमा, अनि आदमलाई उहाँले भन्नुभयो, तिमीले तिम्री पत्नीको कुरा सुनेको हुनाले, हेर्नुहोस् है, परमेश्वरको कुरा सुन्नुपर्ने हौवाको कुरा सुन्नेछ, जुन रुखबाट मैले तिमीलाई यसबाट तिमीले खानु हुँदैन भनी आज्ञा गरेको थिएँ त्यसबाट तिमीले खाएको हुनाले भूमि तिम्रो कारणले श्रापित भएको छ। खेती किसान गर्नेलाई राम्ररी थाहा छ, जमिन श्रापित छ, कष्टसँग तिमीले आफ्ना सारा जीवनभरि यसबाट को फल खानेछौ, अनि यसले तिम्रा निम्ति काँडा र लोहडेहरू उमार्नेछ, तिमीले खेतबारीको सागपात खानेछौ। योभन्दा अगाडि चाहिँ फलफुलहरू स्वतन्त्रपूर्वक रोजी रोजी उनीहरूले खान सक्थे, अब चाहिँ उनीहरूले दुःख गरिकन काँडा लोहडेहरूसँग चाहिँ सङ्घर्ष गरिकन एउटा श्रापित भूमिमा उनीहरूले अन्न उब्जनी गरिकन चाहिँ खानुपर्ने भयो। त्यो बेलामा चाहिँ वनस्पति मात्र खान्थे, अन्न सागपात इत्यादि। परमेश्वरले यो पनि भन्नुभयो, तिमी माटोमा नफर्कुन्जेल किनकि तिमी यसैबाट निकालिएका हो, तिमीले आफ्नो निधारको पसिनाले रोटी खानेछौ किनभने तिमी माटो हो र तिमी माटैमा फर्किजानेछौ। शारीरिक मृत्यु पनि यही पहिलो प्रबन्धको जिम्मेवारीमा विफल भएर आएको हो। र स्त्रीलाई भन्नुभयो, म तिम्रो दुःख र तिम्रो गर्भकाल ज्यादै बढाउनेछु, कष्टसँग तिमीले छोराछोरीहरू जन्माउनेछ, अनि तिम्रो चाहना तिम्रो पतितर्फ हुनेछ र उसले तिमीमाथि शासन चलाउनेछ। तपाईँ रोमी 5 हुनुहुन्छ भने 19 हेर्नुहोस् अब, किनकि जसरी एउटा मानिसले आज्ञा भङ्ग गरेकोले धेरैजना पापी बनिए, त्यसरी नै एकजनाले आज्ञा पालन गरेकोले धेरैजना धर्मी बनाइनेछ। पहिलो भागलाई ध्यान दिउँ, यहाँ चाहिँ धेरैजना पापी बनिए, एकजनाको यसो हेर्दाखेरि सानो हामीले भन्छौँ पापले गर्दा, यसबाट पनि हामी देख्छौँ कि परमेश्वरले यस्तो सानो भन्ने पाप हुँदैन उहाँको दृष्टिमा. आदमले एउटा फल खाएको थियो, नखानु भन्नुभयो, त्यति हो. अनि हामी पापमा बानी परेको मान्छेलाई, जन्मदेखि पाप गरिरहेको हामी मान्छेलाई चाहिँ त्यो त सानो कुरा थियो भनौँ न, तर यसबाट हामी अलिकति झलक पाउँछ कि परमेश्वर अति नै धर्मी हुनुहुन्छ, सिद्ध हुनुहुन्छ. त्यो बुझ्नै गाह्रो छ हामीलाई, तर यहाँ उहाँले देखाउँदै हुनुहुन्छ. अनि आदम मात्र होइन, सम्पूर्ण मानव जाति, किनभने आदमकै कोखमा थियौँ हामी, आदमकै कोखबाट सबैजना जन्मेको, चाहे अमेरिकन, चाहे जापानिज, चाहे नेपाली, चाहे चिन चाइनिज, होइन, धेरैजना भनेको सबै मानिस पापी बनाए बनिए. अनि पाँचको अठारमा पनि हेर्नुहोस्, यसकारण जसरी एकजनाको अपराधद्वारा दण्डका आज्ञाका लागि सबै मानिसमाथि न्याय आयो, त्यति भागसम्म पढौँ. सबै मानिसमाथि अब दोष आयो भन्दैछ, निर्दोषताको प्रबन्ध अब खतम. थोरै समयको लागि थियो, सबभन्दा सायद सानो थोरै समयको लागि यही प्रबन्ध थियो, तर सबभन्दा ठूलो असर पारेको यही प्रबन्धको विफलता हो. यही जिम्मेवारीमा चाहिँ मानिस जो भण्डारी चाहिँ विफल भएको, ऊ विश्वासयोग्य भएन. अनि पाँचको बाह्रमा अघि नै हेरिसक्यौं, संसारमै पाप र मृत्यु पस्यो. यो कुरालाई अलिकति यहाँ छिर्न दिन चाहिँ हामी यस प्रकारले सोच्छौँ, आज यो संसारमा हामीलाई त बानी परेछ, तर अब चाहिँ यो निर्दोषताको प्रबन्धमा विफल भएकोले आएको परिणामहरू केही कारण नै यस्ता खालको सेवाहरू हामीलाई चाहिरहेको छ. जस्तै कि थाना बजारमा चाहिँ पुलिस थाना छ, हामीलाई चाहिन्छ, त्यो एकदम महत्वपूर्ण छ. तर किन चाहियो? निर्दोषताको प्रबन्धमा मान्छे विफल भएकोले. कुकुरहरूलाई ठिक पार्नलाई त्यहाँ पुलिस बसिरहेको छैन, मान्छेलाई है, मान्छेलाई. डाक्टर किन चाहियो? यसो विचार गर्नुहोस्, तपाईँ आफै जवाफ दिन सक्नुहुन्छ. त्यही अदनको बगैँचाबाट सुरु भएको, मतलब रोग मृत्यु केही पनि हुने थिएन. अड्डा अदालत न्यायाधीश किन चाहियो? सेना सिपाही किन चाहियो? वचन सिकाउने व्यक्ति किन चाहियो? है, सुसमाचार सुनाउनु पर्यो किन? सुसमाचार प्रचारक, मलामी, जीवन बिमा विक्रेता. आज तपाईँको जीवन बिमा गर्ने भनेर सम्झनुहोस् है, आदमले पाप गरेकोले यहाँ जीवन बिमा गरिरहनु पर्ला छ मैले. नर्स किन चाहियो? कोही कोही नर्स हुनुहुन्छ कि, सोच्नुहोस्, आदमले पाप गरेकोले यहाँ नर्स पढ्नु पर्ला छ मैले. सूचीकार किन चाहियो? है, सबै बुझ्नुहुन्छ है. आज आवश्यक अन्य कुराहरू पनि सोचौँ, जेलखाना कारागार किन चाहियो? सानै नि निर्दोषताको प्रबन्ध अहिलेसम्म भइरहेको भए. कब्रस्थान किन चाहियो? ढोकाको तालचा किन चाहियो? अस्पताल किन चाहियो? हेर्नुहोस्, मानिस चाहिँ ठुलो समस्यामा चाहिँ पतन भयो त्यो दिनदेखि नै. अनि त्यसले हरेकलाई असर पारेको छ, एकठाम हुने सबैलाई, यो गाउँमा हुने सबैलाई, देश सबैलाई, 14 अञ्चल, 75 जिल्ला, अनि यो संसारभरि नै, कतिवटा राष्ट्र, अरबौँ मान्छेहरू भएन होइन है. सोच्दाखेरि प्रश्न, अब आदमले गरेको पापले चाहिँ एकदम नराम्रो परिणामहरू ल्याए, के परमेश्वर के परमेश्वरको क्षमता छ त यसलाई सुल्टाउने? के परमेश्वर सक्नुहुन्छ? केही गर्नुभएको छ उहाँले? गर्नुभएको छ. आजभन्दा 2000 वर्ष अगाडि चाहिँ यीशु ख्रिस्ट आउनुभयो मानिस बनेर, स्वर्गबाट कन्याबाट जन्मिनु भयो. उहाँले एउटै पाप गर्नु भएन. अनि रोमी 5:19 पढ्छौ, किनकि जसरी एउटा मानिसले आज्ञा भङ्ग गरेकोले धेरैजना पापी बनिए, त्यसरी नै एकजनाले अर्थात् यीशु ख्रिस्टले आज्ञा पालन गरेकोले धेरैजना धर्मी बनाइनेछ. आदमको पापको सबै नराम्रो परिणामहरूलाई चाहिँ औषधि गर्न, सुल्टो पार्न, ठिकठाक पार्न, एकदम चाहिँ यहाँ मुक्ति दिन, अर्को अर्थमा यीशु ख्रीष्ट आउनुभयो, हाम्रो लागि मर्नुभयो, उहाँले एउटै पाप गर्नु भएन, हाम्रो मुक्तिदाताको रूपमा आज खडा हुनुहुन्छ। के तपाईँले भन्न सक्नुहुन्छ, हो म आदमबाटै जन्मेको रहेछ, बाइबलले यही भन्छ, त्यसैले पो म जन्मदेखि नै सानो बच्चादेखि नै म पाप गर्दै आएको रहेछ, तर अब म यो पनि बुझ्छु कि म पापीको पापहरू हरण गर्न र मलाई फेरि एउटा नयाँ सृष्टि, मलाई जीवन दिनलाई चाहिँ येशु ख्रीष्ट मरिदिनु भयो, उहाँमा मैले धार्मिकता पाएको छु, उहाँले धेरैजनालाई धर्मी बनाउन सक्नुहुन्छ भनेछ। त्यसैले पहिलो कुरा 15:22 किनकि जसरी आदममा सबै मर्छन् उसरी नै ख्रीष्टमा सबै जिउँदो पारिनेछन्। यो खुसीको खबर। उत्पत्ति 5:3 जब आदम 130 वर्षका भए भनेछ तब तिनले आफ्नै समानतामा आफ्नै स्वरूपमा एउटा छोरा जन्माए र उसको नाम सेत राखे। यो पद ख्याल गर्नुहोस् है, आदमको छोरा जब जन्मिन्छ ऊ चाहिँ परमेश्वरको स्वरूपमा होइन तर आदमकै स्वरूपमा जन्मिन्छ, अनि तपाईँ चाहिँ कसको स्वरूपमा जन्मिनु भयो होला? हामीले चाहिँ एउटा बिग्रेको प्रतिरूप लिएर आएका छौँ। मानिस चाहिँ परमेश्वरको प्रतिबिम्ब हुन सृजिएको थियो तर अब चाहिँ बिग्रिएको छ। हामी जन्मिँदै चाहिँ हामी आदम जस्तो भएर जन्मिन्छौँ, जसरी सेत पनि आदम जस्तो भएर जन्मियौँ, हामी सबै आदम जस्तो। तर येशु ख्रीष्टमा विश्वास गरेपछि चाहिँ हामीले नयाँ एउटा स्वभाव पनि पाउँछौँ, नयाँ गरी सृजना गरिन्छौँ, नयाँ मान्छे। अनि हामीसँग त्यसपछि विश्वासीसँग चाहिँ दुईटा स्वभाव हुन्छ, विश्वास गरेकै दिनमा एउटालाई चाहिँ पुरानो मान्छे भनेको छ, फाल्देऊ त्यसलाई भनेछ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ, र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाऊ अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। तपाईँ विश्वासी हुनुहुन्छ, त्यसो भए तपाईँसँग चाहिँ आदमको स्वभाव पनि छ जन्मदेखि पाएको, तपाईँसँग परमेश्वरको स्वभाव पनि छ तपाईँले नयाँ जन्म पाएदेखि। अब तपाईँले चाहिँ कसलाई देखाउँदै हुनुहुन्छ? तपाईँले चाहिँ आफ्नो जीवनमा पापलाई देखाउँदै हुनुहुन्छ कि प्रभु येशूलाई, परमेश्वरलाई देखाउँदै हुनुहुन्छ? एउटा विश्वासीले चाहिँ हरेक दिन रोज्नुपर्ने, आफ्नो पुरानो मान्छेलाई फालेर नयाँ मान्छेलाई पहिर भनेको छ। तपाईँ जसले प्रभुलाई चिन्नु भएको छैन तपाईँ चाहिँ अहिलेसम्म पनि आदमकै स्वरूपमा हुनुहुन्छ, तर येशु ख्रीष्ट आइसक्नुभयो, तपाईँले चाहिँ रोज्नुपर्छ है। तपाईँले के पनि गर्नु भएन भने चाहिँ तपाईँ चाहिँ पापमै मर्नुहुन्छ, तर प्रभु येशु ख्रीष्ट जो क्रुसमा मर्नुभयो, गाडिनु भयो र त्यसो दिन बौरिनुभयो, उहाँलाई तपाईँले आफ्नो मुक्तिदाता भनेर लिनुभयो, आफ्नो पापलाई देखेर तपाईँले स्वीकार्नु भयो म पापी रहेछु, अनि तपाईँको पापलाई घृणा गर्दै प्रभु येशूतर्फ फर्किनु भयो, तपाईँले त आफूलाई बचाउन सक्नुहुन्न त्यो समस्याबाट, तर बचाउनेलाई हेर्नुभयो भने अनि उहाँमाथि भरोसा गर्नुभयो भने बचाउनुहुन्छ, त्यही घडी नै तपाईँलाई नयाँ हृदय दिनुहुन्छ। तपाईँले रोज्नुहोस्, एउटा पद पढेर यो क्लास अन्त गर्नेछौँ। पहिलो योहन्ना 5:12 लेखिएको छ, के अरे 11 पनि पढौँ, पहिलो योहन्ना 5:11-12 अनि गवाही यही हो, भनेको परमेश्वरले हामीलाई भनिरहनु भएको कुरा यो हो भन्दैछ, मुख्य कुरा परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, हामी आदममा मरेका पापीहरूलाई अब जीवन दिँदै हुनुहुन्छ। र यो जीवन उहाँको पुत्रमा छ भनेपछि येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा हामीले लिनु छ। के गाह्रो छ त्यो गर्नलाई? तपाईँलाई मैले चाहिँ यो सानो चिज यो लिनु न तपाईँलाई यो काम लाग्ला भनेर दिएँ भने तपाईँले यसो हात थापेर हुन्छ त धन्यवाद भनेर लिन सक्नुहुन्छ। परमेश्वरले चाहिँ आफ्नो पुत्र येशूलाई अनि उहाँमा अनन्त जीवन दिने हुनुहुन्छ अनि तपाईँको हृदयदेखि चाहिँ उहाँलाई लिनु छ विश्वास गर्ने। अनि यहाँ बाह्र पदमा यस्तो खुसीको कुरा छ, जससँग पुत्र हुनुहुन्छ ऊसित जीवन छ, मृत्यु होइन अब जीवन छ। जससँग परमेश्वरको पुत्र हुनुहुन्न ऊसित जीवन छैन। आदमले रोज्नु परेको थियो जीवनको रुख कि त्यहाँ चाहिँ असल खराबको ज्ञान दिने रुख, त्यो नखाऊ भनेको रुख, उसले चाहिँ मृत्यु रोज्यो। आज चाहिँ तपाईँले प्रभु येशूलाई रोज्ने जिम्मेवारी छ। दुईटामा एउटा रोज्नै पर्छ, ख्रीष्टमा विश्वास गरेर बाँच्ने कि विश्वास नगरिकन अनन्त दण्डमा जाने। प्यारो परमेश्वर धन्यवाद चढाउँछौँ तपाईँको वचनबाट, तपाईँको जनहरूलाई र यहाँ जसले तपाईँले चिन्ह नआउनु भएको छ उहाँहरूलाई पनि खिच्नुहोस्। तपाईँको वचन नै जिउँदो छ अनि तपाईँको जीवन दिने वचन, तपाईँ पवित्र आत्मा हुनुहुन्छ मानिसलाई सिकाउने अनि कायल पार्ने, पाप देखाउने, तपाईँको मुक्तिको ज्ञानमा डोराइदिनु छ। अनि हामी तपाईँको जनहरू हामी दिनहुँ हामीले हाम्रो पापलाई र आफूलाई होइन तर तपाईँलाई दर्शाउन हामीलाई सहायता गर्नुहोस् प्रभु येशूको नाममा। अब चाहिँ 15 मिनट पछि हामी फेरि पुनरावलोकनको क्लासमा जुट्नेछौँ। धन्यवाद।